السلام علیکم ورحمۃ اللہ وبرکاتہ. درس میں شرکت کرنے والے احباب سے گزارش ہے آگے تشریف لائیں. کرسیوں پر بھی بیٹھے ہوئے ہیں تو کرسیوں کے ساتھ آگے آ سکتے ہیں, بعد میں کرسی اپنی جگہ رکھتے ہیں. بسم اللہ الرحمن الرحیم. باب ما جاء فی صوم رسول اللہ صلی اللہ علیہ وسلم. حضور پاک صلی اللہ علیہ وسلم کے روزوں کا ذکر. اس سے پہلے نماز کے تعلق سے حدیثیں آپ حضرات کے سامنے آ چکی ہیں, جس میں سب سے اخیر میں باب صلاۃ التطوع فی البیت یعنی حضور کے گھر میں نوافل پڑھنے کا ذکر آیا تھا. اس تعلق سے ہم نے بتایا تھا کہ نوافل کا گھر میں پڑھنا اشالتاً یعنی اصل میں افضل ہے. نبی کریم صلی اللہ علیہ وسلم سے قولاً اور فعلاً بہت سی روایات میں یہ مضمون ہے اور اس میں بہت سی مصلحتیں ہیں. پہلی مصلحت یہ ہے کہ اس کے ذریعے سے نماز میں گھر میں نماز کی برکتیں آئیں گی, نورانیت میں اضافہ ہوگا, اور دوسری بات یہ کہ خود گھر والوں کو, بچوں کو, چھوٹے چھوٹے بچوں کو بھی آپ دیکھیں گے شوق پیدا ہوتا ہے. اس سے آپ صلی اللہ علیہ وسلم نے ایک موقع پر ارشاد فرمایا کہ نماز کا کچھ حصہ گھر میں کیا کرو اور گھروں کو قبرستان مت بناؤ. یعنی جیسے قبرستان میں نماز نہیں پڑھی جاتی ہے, مردے نماز نہیں پڑھتے, تو تمہارے گھر بھی قبرستان کے مشابہ نہ بن جائیں, لہذا گھروں میں بھی نماز پڑھنی چاہیے. تو ہم نے اس سلسلے میں آپ حضرات کو یہ بتایا تھا کہ فرض نماز کے ساتھ جو سنتیں لگی ہوئی ہیں کوشش کریں ان کو آپ مسجد میں پڑھیں, سنتیں اور نوافل, کیونکہ آج کل سستیوں کا زمانہ ہے, گھر چلے جاتے ہیں تو پھر موقع نہیں ملتا ہے. فجر کی سنتیں تو گھر پڑھ کر ہی آنا چاہیے, اور بھی سنتیں جو پہلے والی ہیں گھر پڑھ کر آ جائیں تو کوئی بات نہیں, لیکن بعد والی سنتیں خاص طور پر اگر ہم یہاں سے چھوڑ کر چلے جائیں تو ان کا پڑھنا مشکل ہوتا ہے, اس لیے یہیں پر پڑھیے. اور باقی اور نمازیں جو ہیں وہ آپ اپنے گھروں میں, یعنی نوافل نمازیں, سنتیں, مستحبات گھر میں خوب سے خوب پڑھنے کی کوشش کریں, اس کے ذریعے سے گھروں میں برکت آتی ہے. اب جو باب شروع کر رہے ہیں حضور پاک صلی اللہ علیہ وسلم کے روزوں کا ذکر ہے, اس سے مراد حضور پاک صلی اللہ علیہ وسلم کے نفلی روزے ہیں. آپ صلی اللہ علیہ وسلم کی عادت طیبہ مبارکہ روزے بہت رکھنے کی تھی, کثرت سے آپ صلی اللہ علیہ وسلم روزے رکھتے تھے. کبھی کبھی آپ صلی اللہ علیہ وسلم مسلسل کئی دن تک کے روزے رکھتے تھے, اور کبھی ایسا ہوتا تھا کہ مسلسل آپ روزہ چھوڑ دیا کرتے تھے, بیچ میں رکھتے ہی نہیں تھے. روزوں کی بہت ساری فضیلتیں حدیث پاک کی کتابوں کے اندر آئی ہیں, اور اللہ کے ہر حکم میں اور اللہ کے ہر ارشاد میں ہزاروں مصلحتیں ہیں اور ہزاروں حکمتیں ہیں. ہم سب کی عقل ایسی کہاں ہے کہ اللہ کی تمام مصالح تک ان کی پرواز ہو سکے. تو اگر کسی چیز کی, کسی حکم کی کوئی حکمت مصلحت نظر نہ آئے تو اپنی عقل ہی کا فطور سمجھنا چاہیے. شریعت کے کسی حکم کے اندر کوئی کمی بیشی نہیں ہے. روزوں کی فضیلتوں میں ایک بڑی فضیلت آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ نے ارشاد فرمایا, یعنی حدیث قدسی ہے, الصوم لی وانا اجزی بہ, روزہ میرے لیے ہے اور میں ہی اس کا بدلہ دوں گا. یہ بڑی فضیلت ہے. اللہ نے فرمایا روزہ کوئی رکھتا ہے تو چونکہ مقصود اس میں میں ہوتا ہوں, میرے لیے رکھتا ہے کوئی بندہ, اس لیے اس کا بدلہ بھی بذات خود میں ہی دوں گا. اور ایک حدیث میں, یہ کہہ لیجئے اسی حدیث میں الفاظ اس طرح سے بھی ہیں, وَأَنَا أُجْزَى بِهِ أَجْزِنِي أُجْزَى. أُجْزَى کا مطلب یہ ہے کہ کوئی روزہ میرے لیے رکھتا ہے تو میں ہی اس کے بدلے میں اس کو مل جاؤں گا. اللہ خود مل جاتے ہیں, اور جس کو اللہ مل جائے تو اس کو سب کچھ مل گیا, سارا جہان اس کا ہو گیا. جو چاہے اللہ سے مانگ لے, جو چاہے اللہ سے اپنی بات منوا لے, جس طرح سے چاہے اللہ سے اپنا کام نکلوا لے, اللہ اپنا ہو گیا, اس کا ہو گیا. اس لیے کہتے ہیں کہ اللہ والوں کو اللہ سے ناز کا تعلق ہوتا ہے. ناز کا تعلق ہوتا ہے پھر وہ جو بھی کہتے ہیں نا اللہ تعالیٰ قبول کرتا ہے. ایک بزرگ تھے میاں جی نور محمد جھنجانوی رحمت اللہ علیہ, بڑے اللہ والے ہیں, اور ہندوستان کے اندر اور پڑوس ملک میں بر صغیر میں جو سلسلہ تصوف پھیلا ہوا ہے اس زمانے میں زیادہ تر فیض انہی کا ہے. کیونکہ یہ ایسے بزرگ ہیں کہ ان کے خلیفہ ہوئے حضرت حاجی امداد اللہ مہاجر مکی. حاجی امداد اللہ مہاجر مکی کے بہت بڑے بڑے لوگ خلفاء ہیں, ان سے تربیت حاصل کی ہے. ان میں حضرت مولانا رشید احمد گنگوہی رحمت اللہ علیہ, دیوبند کے بانی مولانا قاسم نانوتوی رحمت اللہ علیہ, حیدرآباد میں جامعہ نظامیہ کے بانی, اور یہاں پہ باقیات الصالحات کے بانی یہ حاجی امداد اللہ مہاجر مکی کے خلفاؤں میں سے ہیں. اور پھر حاجی حضرت مولانا رشید احمد گنگوہی کے خلیفہ مولانا خلیل احمد سہارنپوری, پھر حضرت مولانا ان کے خلیفہ مولانا الیاس صاحب جنہوں نے تبلیغی تحریک شروع فرمائی ہے, اور مولانا زکریہ صاحب رحمت اللہ علیہ, حضرت حاجی امداد اللہ کے خلیفہ حضرت مولانا اشرف علی صاحب تھانوی رحمت اللہ علیہ, سلسلہ تھانویہ کے آثار و برکات آج پوری دنیا میں ہے. تو دنیا میں آج جو ایک برکتیں دکھ رہی ہیں تو اس میں بہت بڑا حصہ حضرت میاں جی نور محمد جھنجانوی رحمت اللہ علیہ کا ہے. بہت بڑے اللہ والے تھے. ایک چھوٹی سی بستی تھی جھنجانہ, وہاں پر آپ رہتے تھے, اور میاں جی کہتے ہیں اس شخص کو جو پورا عالم کامل تو نہ ہو لیکن اتنا پڑھا لکھا ہو کہ مکتب کے بچوں کو پڑھا سکے, یعنی قرآن کریم پڑھے ہوئے ہوتے تھے یہ حضرات, اور ساتھ ساتھ میں جو دین کی بنیادی ضروری کتابیں ہیں مکتب کے لیے, جو چیزیں اس وقت ضروری ہوتی ہیں, اس وقت کے جو مکتب میں پڑھے ہوئے لوگ ہوتے تھے وہ بھی آج کے آدھے مولویوں سے زیادہ ہوتے تھے, اتنی پڑھائی ہوتی تھی مکاتب کے اندر, فارسی وارسی سب پڑھا دیا کرتے تھے پولیس تبوستہ مکتب کے اندر ہی. تو حضرت میاں جی ایسے ہی تھے, امامت کرتے تھے ایک مسجد میں, سیدھے سادہ بزرگ, کوئی جانتا بھی نہیں تھا کہ اتنے بڑے اللہ والے ہیں. لیکن اللہ پاک کو جب کسی سے کام لینا ہوتا ہے تو اس کے لیے کسی خاص جگہ کی ضرورت نہیں, اللہ اس سے کام لے لیتے ہیں. وہاں پر رہتے تھے, ایک دفعہ ایسا ہوا کہ ان کو گاؤں والوں نے نکال دیا. اماموں کے پیچھے تو حالات آتے رہتے ہیں نا, کہتے ہیں کہ امام کے 100 خصم ہوتے ہیں, یعنی 100 شوہر, ہر ایک سے اس کو دیکھنا پڑتا ہے, ہر ایک کا خیال رکھنا پڑتا ہے, ہر ایک کی ناز برداری کرنی پڑتی ہے, کوئی کب منہ بلا لے امام صاحب سے کس بات کا پتہ نہیں. یہ بیچارہ پھر تب فکر میں رہے گا, پریشان رہے گا, بھائی حضرت کو کیسے ناراض کروں, راضی کروں, حضرت ناراض چل رہے ہیں, سلام کرے گا, دعا کرے گا, اور پھر ہاتھ واتھ ملائے گا, تب کہیں جا کے ناراضگی شیخ صاحب کی دور ہوگی. تو بہرحال حضرت کے اوپر بھی ایسے حالات آتے رہتے تھے, حضرت کو ایک دفعہ نکال لیا, حضرت اپنے گھر میں جا کے بیٹھ گئے. اب ہوتا کیا تھا کہ اس بستی کے اندر جگہ جگہ آگ لگ جاتی تھی, کبھی اس گلی میں آگ لگ گئی, اور اس آگ کو بجھانے میں بڑی پریشانیاں ہوتی تھی. تو لوگوں کو महसूस हुआ कि भाई मियाँ जी जब से गांव से निकले हैं गांव में आग बहुत लग रही है, कहीं उस मियाँ जी के जाने की नहुसत तो नहीं आ रही हमारे ऊपर। अब अल्लाह वाले होते हैं, उनके दिल के असरात भी पड़ते हैं, तो बिलाखिर गांव वालों ने कहा भाई हजरत को बुला के लाओ, मियाँ जी से माफी मांगो, उनको बुला के लाओ। फिर मियाँ जी के घर पे गए, करीब की एक बस्ती में रहते थे, लेकर आए उनको। अब आग बुझनी, आग जलनी बंद हो गई, कहीं भी आग नहीं लगती थी। तो लोगों ने कहा हजरत जब तक आप नहीं थे दूसरे तीसरे दिन कहीं ना कहीं बड़ी आग लग जाती थी और पूरा गांव परेशान होता था। हजरत ने एक आह की जगह लगा, हाँ भाई एक लंबे अरसे तक मैं इस गांव में रहा, इस बस्ती में रहा, इस मस्जिद में रहा, कभी उसके यहां बैठ जाया करता था, कभी उसकी चौपाल पे उसकी बैठक पे बैठ जाया करता था। जब तुमने मुझे यहां से भगा दिया तो मुझे ये जगह याद आती थी, जो जगह याद आती थी अल्लाह वहीं पर आग लगा दिया करते थे। तो ऐसे अल्लाह ने तुम्हें मजबूर किया कि तुम मुझे लेकर आओ। तो मियाँ जी का एक वाक्य लिखा हुआ है कि एक जगह बारिश हो रही थी, बारिश नहीं हो रही थी इनके आसपास में कहीं को, लोग बड़े परेशान, बहुत परेशान। मियाँ जी से कहा हजरत बारिश की दुआ कर दो। देखो भाई जो वाक्य सुनाता हूं ना मैं बुजुर्गों के, इन पर ईमान लाना जरूरी नहीं है, ये तरगीब के लिए होते हैं और तारीखी हैसियत है इनकी। दिल में इश्क और मोहब्बत है तो इनसे फायदा बहुत होता है, आगे बढ़ता है, रूहानियत में इजाफा होता है अल्लाह वालों के इन वाकयात से। तो हजरत मियाँ जी नूर मोहम्मद झंझावी रहमतुल्लाह अलैह से कहा लोगों ने हजरत बारिश नहीं हो रही दुआ कर दो। अल्लाह वालों की आयत होती है कि लोगों को ऐसे मौके पर डालते हैं ताकि लोगों के दिलों में ये ना आ जाए कि बहुत बड़ा बुजुर्ग है। उनकी हर मुमकिन कोशिश ये होती है कि लोग उनको पहचाने नहीं, वो जाहिर नहीं करना चाहते, इजहार उनको पसंद नहीं होता अपनी बुजुर्गी का, तो उन्होंने टालना चाहा। लोगों को मालूम था हजरत ऐसे ही टालते हैं, पीछे पड़ जाओ। तो हजरत के पीछे पड़ गए, हजरत दुआ कर दो, आपकी दुआ से बारिश हो जाएगी, दुआ करो हजरत दुआ करो। तो हजरत की जबान से एक लफ्ज निकल गया, भाई अल्लाह को मुझसे बैर है, बैर का मतलब दुश्मनी है, मेरी बात मानता नहीं वो। हजरत कैसी बात कर रहे हैं, कैसी बात कर रहे हैं, अच्छे एक काम करो मेरी लुंगी धो और उसको सुखाओ। अब लोगों ने हजरत की लुंगी धोई और सुखाई, जैसे ही लुंगी डाली तो बारिश होनी शुरू हो गई। ले देखा ना अल्लाह मियां मेरी लुंगी सूखने नहीं देगा। तो ये जो अल्लाह वाले होते हैं ये मुस्तजाबुद दावात होते हैं, अल्लाह से इनको जो ताल्लुक होता है नाज वाला ताल्लुक होता है, नाज वाला ताल्लुक, ऐसा ताल्लुक होता है इन्हें पूरा एतमाद होता है अल्लाह पर कि मैं अपने अल्लाह से जो चाहूंगा मनवा लूंगा करवा लूंगा, अल्लाह जरूर मेरा काम करेगा, अल्लाह मेरी बात मान जाएगा। और अल्लाह ये अल्लाह को मनाए हुए होते हैं, पूरी जिंदगी इसी में गुजारते हैं, कभी अल्लाह को अपने से रूठने नहीं देते। इन्हें पता होता है अल्लाह किस चीज से रूठता है, कब रूठता है, अगर जरा सी भी कोई हरकत इनसे ऐसी हो जाती है तो परेशान हो जाते हैं। लेकिन हम जैसे लोग बड़े बड़े गुनाह कर लेते हैं हमें एहसास भी नहीं होता, लेकिन इनसे जरा सी भी कोई हरकत हो गई तो ये परेशान हो जाते हैं। जब तक अल्लाह को मना न ले पूरे तौर पर उस वक्त तक इनको सुकून नहीं मिलता। तो इनका ताल्लुक जो अल्लाह से होता है वो क्या होता है, नाज वाला। अंबिया अलैहिस्सलाम तो इस हैसियत से सबसे ऊंचे मकाम पर होते हैं, यानी इस ताल्लुक के हिसाब से, ताल्लुक खास जिसको बोलते हैं अल्लाह से। आपने देखा हजरत मूसा अलैहिस्सलाम से जब अल्लाह ने कहा इधबा इला फिरौन इन्नहु तगा, जाओ तुम फिरौन के पास जाओ, वो बहुत सरकश हो चुका है। अल्लाह ने कहा जाओ। अब ये अल्लाह के रास्ते में जा रहे हैं, अल्लाह के हुक्म पे जा रहे हैं हजरत मूसा अलैहिस्सलाम, तो फौरन उन्होंने अल्लाह से दुआ की, ये अल्लाह आप भेज रहे हैं तो कुछ मेरी बातें भी हैं वो भी कबूल कर ले, कुछ मेरी दुआएं हैं। का इशराहली सदरी रब्बिशराहली सदरी वयस्सिरली अमरी वहलुल उक्ततम मिन लिसानी यफ़क़हु क़ौली। हजरत मूसा अलैहिस्सलाम जबान के एतबार से ऐसे थे कि बात साफ नहीं कर पाते थे, इसलिए कि बचपन में फिरौन ने उनका इम्तिहान लिया था बच्चों का, तो अंगारे रख दिए थे, उन्होंने एक अंगारा उठाकर अपनी जबान पर रख लिया था, बच्चों की आयत होती है कुछ भी चमकती जिसको उठाकर अपने मुंह में लेते हैं, उससे जबान में उनकी लुकनत थी, साफ समझ में नहीं आता था। हज़रत मूसा अलैहि इसलिए अब तक तो फिक्र नहीं हुई इस लुकनत को खत्म करने की, और ये ऐसी चीज है जल्दी से खत्म भी नहीं होती, पैदाइशी चीज है। लेकिन जब अल्लाह ने कहा कि तुम हमारे काम से जाओ, तो समझ गए अल्लाह को अब हमसे बहुत ताल्लुक हो गया, अल्लाह अपने काम से भेज रहा है, तो नाज वाला ताल्लुक फौरन का, अल्लाह कुछ बातें मेरी भी हैं कबूल कर ले, मेरा सीना खोल दे सबसे पहले, शरहली सदरी वयस्सिरली अमरी, और ये जो इतना बड़ा काम तूने मुझे दिया है इसको मेरे लिए आसान कर दे। क्योंकि आजकल की जमहूरियत वाला निजाम नहीं था कि बहुत अदालतों में पहले केस चलते हैं तब कहीं जाकर फैसला होता है किसी के अदम का, यानी फांसी वगैरह का खत्म, उस वक्त तो बादशाही हुकूमत थी, और वो फिरौन जैसा जाबिर बादशाह, वहां तो जरा सा वो सर हिलाता था और सामने वाले वो लोगों के सौयों लोगों के सर कलम कर दिए जाते थे, सैकड़ों लोगों के सर तन से जुदा कर दिए जाते थे सिर्फ उसकी गर्दन हिलाने पर, ऐसा मामला था। आज भी जहां बादशाही हुकूमतें हैं तो लोगों को देखो कितने डरते हैं, जमहूरी हुकूमतों में ऐसा नहीं होता, लेकिन वहां पर ऐसा होता है। तो इसलिए कहा अल्लाह मामला बड़ा पेचीदा है, बड़ा सख्त मरहला है, आसान कर दे। वहलुल उक्दतम मिन लिसानी, और अल्लाह मेरी जबान पे गिरह लगी हुई है इसको खोल दे, यफ़क़हू क़ौली, ताकि वो मेरी बात को समझे, और साथ साथ में वजअली वज़ीरम मिन अहली, मेरा भाई उसको मेरा वजीर बना दे, हारूना अखिश दुद भी ही अजरी, इससे मुझे कुव्वत हासिल होगी, वह शरीक खुफी अमरी, मेरे काम में मेरा मुआविन बना दे, शरीक कर दे, कई मुसब्बिह का कसीर मुनस्कुरा का कसीर, ताकि हम सब मिलकर तेरी तेरा जिक्र खूब करें, तस्बीह करें, तकदीस करें। अल्लाह ने कबूल कर लिया। قال قد اجيبت دعوتكما فاستقيما ولا تتبعان سبيل الذين لا يعلمون, अल्लाह ताला ने कबूल कर ली बात को, उन्हें यकीन था कबूल होगी, नाज वाला ताल्लुक होता है। और दोस्तों हर ईमान वाले से अल्लाह यही चाहते हैं कि उसका ताल्लुक अपने रब से इसी तरह का नाज वाला हो जाए, कि जब हाथ उठाए तो उसको यकीन हो कि मेरा अल्लाह सुन रहा है कबूल करेगा, क्योंकि रब ने कुरान में खुद वादा फरमा दिया है, उदउनी अस्तजीब लकुम, मेरे बंदो मुझसे मांगो मैं कबूल करूंगा, उसने खुद कह दिया है। लेकिन हम हैं कि हम मांगना नहीं चाहते, यह ताल्लुक अल्लाह से इतना गहरा नहीं है, ऐसी मोहब्बत नहीं है, हम तो माइल बकरम है कोई साइल ही नहीं, जलवाए तूर मौजूद है कोई मूसा ही नहीं। अल्लाह कहते हैं हम तो हर वक्त कर्म करना चाहते हैं, लेकिन हम लोग जो है इससे मांगना नहीं चाहते उसके कर्म को। हर आदमी हम में से अल्लाह का वली बन सकता है, और आधा वली तो हर मुसलमान है, हर मुसलमान ईमान है आदि विलायत है, तक्वा इख्तियार कर लिए कामिल वली हो गया। वली होने के लिए जरूरी नहीं है कि आप लंबे जुब्बे पहन लो, बड़ी मोटी तस्बीह आपके हाथ में हो, आसा आपके हाथ में हो, इमामा आपके सर पर हो, और हर वक्त आप मस्जिद के अंदर नजर आओ, हर वक्त आपके हाथ में कुरान हो या तस्बीह हो, वली होने के लिए ऐसा कुछ जरूरी नहीं है। आपके आपकी जिंदगी में तकवा है, आपसे बड़ा वली कोई नहीं है। असल विलायत जो हासिल होती है वो तकवे से हासिल होती है, और तकवा नाम है दो चीजों का, जिन चीजों से अल्लाह और उसके रसूल ने रोक दिया है उनसे रुक जाओ, और जिन चीजों को हुक्म दे दिया उनको करने लगो, ये तकवा है। जहां जाने को मना कर दिया वहां ना जाओ, जहां जाने का हुक्म है वहां जाओ, जो करने का हुक्म है करो, नहीं करने का हुक्म है नहीं करो, ये तकवा है। और ये कोई मुश्किल नहीं है। एक आदमी बाजार में बैठा हुआ है, तिजारत कर रहा है, लाखों करोड़ों की इसकी तिजारत है, अपने काम धंधे के अंदर सच्चा है, सच्चाई के साथ तिजारत करता है, वो धोखा नहीं देता है किसी को। वहां रहकर वो अपनी तिजारत में अपने अल्लाह से डरता रहता है, तो यकीन जानिए वो बहुत बड़ा मुत्तकी है। एक मर्तबा हमारे हजरत शेख कहने लगे कि मियां आजकल विलायत बाजारों में तकसीम हो रही है। मैंने कहा हजरत कैसा? कह लेके फरमाया, कह लेके बाजारों में जाओ, वहां शैतान हर तरीके से आपको बहकाने की कोशिश करता है, ईमान लूटने की कोशिश करता है। अगर तिजारत वाला है तो उसको तिजारत की लाइन से लूटने की कोशिश करता है, और अगर कोई खरीदार है या गुजरने वाला है तो आंखों के जरिए से उसको लूटने की कोशिश करता है। ऐसे मौके पर इंसान अपनी हिफाजत कर ले, खुदा की कसम बाजार से जब पार होगा तो अल्लाह की विलायत उसको हासिल होगी। ये फरमाया, तो अल्लाह की तरफ से तो रोजाना दहाने खुले हुए हैं, दरिया बह रहे हैं उसके करम के, उसके रहम के, हम ही हासिल करने वाले नहीं हैं। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह का ये इरशाद दखल फरमाया, अश्शौमुली व अना अज्जी बिही, और एक रिवायत में उज्जा बिही, रोजा मेरे लिए है और अल्लाह ने फरमाया कि मैं ही इसको इसके बदले में मिल जाऊंगा। जब अल्लाह मिल जाएगा तो सब कुछ मिल जाएगा। इसी पे मैंने ये सारी तफसील बयान की थी कि अल्लाह मिल जाता है तो उसका असर क्या होता है। उसका असर ये होता है कि हर हर शोबा जिंदगी से अल्लाह का ताल्लुक खास मुतरश होता है, टपकता है, और उसका ताल्लुक जाहिर होता है कि बंदा अल्लाह वाला है, अल्लाह से खास ताल्लुक है। फिर उसका हर काम जो होता है वो अल्लाह ही के लिए होता है। तो रोजे का गोया एक बहुत बड़ा फायदा यह है कि रोजे से अल्लाह का ताल्लुक खास हासिल हो जाता है। बहुत सी हिकमतें इसके अंदर हैं। एक हिकमत यह भी है कि रोजा रखने के जरिए से रोजे रखने वाले के दिल में मुआसात पैदा होती है। मुआसात के माने हमदर्दी, खैर खाही। इस तरीके से कि जो शख्स खुद भूखा रहता है उसी को भूखे भूखों से हमदर्दी नसीब होती है, हो सकती है कि जो खुद भूख की तकलीफ उठाता है वो समझता है कि गरीब पर क्या गुजरती है और भूखे को किस मुसीबत का सामना होता है। ऐसी हालत में उसको भूखे के लिए इमदाद का जज्बा भी उसके अंदर पैदा होता है, और गरीब के साथ फिर हमदर्दी को तबीयत तकाजा करती है। ये इंसान को होता है, एक फितरत है, जब खुद किसी तकलीफ में मुबतला होता है तो फिर दूसरे की तकलीफ का एहसास होता है। इसलिए वो लोग जो मुसीबतों से और छोटे हालात से उठकर ऊपर जाते हैं, आपने देखा होगा कि उनको अगर ऐसी बातें याद रहती हैं और उनकी तरबियत सही रहती है, सही माहौल में होते हैं, तो वो सामने वालों के लिए काफी हमदर्द साबित होते हैं, काफी हमदर्द साबित होते हैं। उन्हें पता होता है तकलीफ क्या होती है, गुर्बत की, कसम पुरसी की हालत क्या होती है, उसमें कैसी कैसी तकलीफों से इंसान को सामना होता है। हमें आपको शहर में रहते हुए अंदाजा नहीं होता इन हालात। गांव देहातों के अंदर कच्चे पक्के मकानात होते हैं, एक मजदूर आदमी है, रोज कमाता है, रोज खाता है, उसी में उसके बच्चों का खर्चा है, उसी में उसका अपना खर्चा है, बीमार हो जाए तो उसी में फिर दवा दारू के लिए खर्चा निकालना पड़ता है, और जहां बारिश आ जाती है तो उसका घर टपकने लगता है। उसको पूछिए उनकी हालत, क्योंकि पक्का घर बनाने के लिए काफी पैसा भी खर्च होता है, मेहनत भी लगती है, तवील खर्चा होता है, और ये आदमी मजबूर है कि उसी के अंदर रहे। अक्सर बारिशों में बहुत सारे ऐसे लोग आपको देहात में नजर आएंगे कि उनको सोना हासिल नहीं होता है बरसात के मौसम के अंदर। और फिर अगर बीमार हो जाए तो क्या बताऊं मैं, हिंदुस्तान के बहुत से इलाके ऐसे हैं जहां पर ईसाई मिशनरीज इसलिए कामयाब हो रही हैं कि मुसलमानों के पास में गुर्बत की वजह से इलाज के लिए पैसा नहीं है, वो लोग अपने हॉस्पिटल खोलते हैं, अपने इदारे खोलते हैं, अपने स्कूल खोलते हैं, तो लोग बाकायदा वहां जाते हैं, रुजू करते हैं, और फिर उनकी मजबूरी का फायदा उठाते हुए उनको अपने मजहब की तरफ रागिब करते हैं और ये अपना मजहब खो देते हैं। इसलिए हदीस पाक में कहा गया, कादल फक्र व यकून कुफरा, ये जो फक्र है कभी कभी इंसान को कुफर तक पहुंचा देता है।
عقیدہ مضبوط ہے, تربیت ہوئی بھی ہے, پھر تو انسان بھوکا رہ کر جان دے دے گا لیکن اپنا عقیدہ نہیں چھوڑے گا, ایمان نہیں چھوڑے گا. لیکن ایک آدمی کی تربیت ہی نہیں ہے, اس کو ماحول نہیں ملا, بس نام کا مسلمان ہے, بتاؤ وہ کیسے نہیں پھسلے گا, محنت ہو ہی نہیں رہی ہے اس پر. اس لیے دین کی جو تحریک ہے, ایمان کی محنتیں کر رہی ہیں نا, ان کو کرنے دو, ان کو کرنے دو. اگر رفیق نہیں بن سکتے تو مخالف بھی مت بنو, رقیب بھی مت بنو, کرنے دو ان کو. ایمان بچانے کی جو تحریک ہے, جو محنتیں ہیں, وہ بہت عظیم محنتیں ہوتی ہیں. وہ تو روزے کا ایک بڑا فائدہ یہ ہوتا ہے کہ غریبوں سے ہمدردی پیدا ہوتی ہے, پتہ لگتا ہے بھوک کی تکلیف کیا ہوتی ہے. بھوک میں پتہ بھی نہیں چلتا انسان کیا کھا رہا ہے. اور شریعت نے اس تکلیف کا خیال رکھتے ہوئے دیکھو کہا ہے قرآن میں کہ اگر ایک آدمی مستر ہے, بھوک کی وجہ سے جان جانے کو ہے, اور سامنے اس کے مردار ہے, یہ سور ہی کا گوشت ہے, کوئی حرام ہے, اس کی اجازت نہیں ہے کھانے کی, لیکن اس آدمی کو بھوک کی تکلیف کا سامنا نہیں کھائے گا تو جان جا سکتی ہے, اور اس کی وجہ سے جان چلی بھی جاتی ہے, تو کہا گیا کہ اپنی جان بچانے کے لیے بقدر ضرورت اس میں سے کھا لے. شریعت نے اس کا خیال کیا ہے, شریعت نے اس کا خیال کیا ہے. تو روزے کی ایک مصلحت یہ بھی ہے کہ اس سے ہمدردی مواسات انسان کے اندر پیدا ہوتی ہے. روزے کی ایک مصلحت یا اس کا ایک فائدہ یا اس میں ایک حکمت یہ بھی ہے کہ روزہ رکھنے کی بنیاد پر انسان کے اندر سے قوت بہیمیہ اور شہوانیہ کا زور کم ہوتا ہے. اللہ تعالیٰ نے انسان کے اندر قوت شہوت بھی رکھی ہے, تو جب انسان روزہ رکھتا ہے تو قوت کم ہوتی ہے, سرد پڑ جاتی ہے. یہ قوت ایسی ہے کہ اگر یہ زور پکڑتی رہے تو پھر انسان نہ جانے کہاں سے کہاں پہنچتا ہے. آج کل آپ دیکھو گے نا کہ بہت سی ایسی خرابی ہے, بدکاری ایک عام چیز بن گئی ہے, اور یہ شروعات ہوتی ہے اس کی بدنگاہی سے. یہ جو گناہ ہے بدکاری کا اور بدنگاہی وغیرہ جو چیزیں ہیں, یہ قوت شہوانیہ کی بنیاد پر ہے. اندر شہوت اتنی غالب اور اتنی مضبوط ہو چلی ہے کہ اب کنٹرول میں نہیں آتی وہ, اور آئے دن آپ دیکھیں گے واقعات, اور کتنے واقعات تو سامنے آتے نہیں. اللہ تعالیٰ نے شرم و حیا بھی رکھی ہے لوگوں کے اندر, لیکن جب حد سے زیادہ گزر جاتا ہے تو سامنے آتی ہے. لوگ اس بنیاد پر رشتوں کے تقدس کا بھی خیال نہیں کر رہے, رشتوں کی بھی پامالی ہو رہی ہے, رشتوں کی عظمتیں ختم ہو رہی ہیں, تعلقات ختم ہو رہے ہیں. اس لیے بہت دن پہلے مولانا رومی رحمۃ اللہ نے ایک بات فرمائی تھی, این عشقست آنکھ در مردم بود, فارسی کا شعر ہے, این عشقست آنکھ در مردم بود, ای فساد خردن گندم بود. میاں یہ جو آج کل عشق عشق تمہیں دیکھ رہا ہے نا لوگوں میں, یہ عشق حقیقی عشق نہیں ہے, جو بھلے آدمیوں میں ہوتا ہے یہ وہ عشق نہیں ہے. تو پھر کیا ہے؟ فرمایا یہ تو پیٹ بھرنے کا فساد ہے, پیٹ بھرائی ہے لوگوں کی. جب پیٹ بھر جاتا ہے تو پھر ناپاک حرکتوں کی سوچتی ہے, جب بھوک کا غلبہ ہو انسان پر تو پھر عشق عشق کچھ سامنے نہیں رہتا, پھر تو پوچھو دوڑ دو کیا, چار روٹی یہی کہتا ہے انسان. تو پیٹ بھرا ہی ہے, انسان کی ساری قوتیں اندر سے مضبوط ہو رہی ہیں اس کی. تو اس لیے اس طرف انسان بھاگتا ہے. روزے رکھیں گے تو اس کا ایک بڑا فائدہ یہ حاصل ہوگا کہ جو قوت شہوانیہ ہے جو انسان کو گناہوں پر ابھارتی ہے وہ کمزور ہو جاتی ہے اس کی بنیاد پر. یہ اس کا بہت بڑا فائدہ. یہی وجہ ہے شریعت کے اندر یہ کہا گیا کہ جو آدمی نکاح نہ کر سکتا ہو وہ پھر کثرت سے روزے رکھے. ایک آدمی ہے نکاح نہیں کر سکتا ہے لیکن عورتوں کی طرف اس کا دل مائل رہتا ہے, شہوت اس کے اندر بہت ہے,
دل چاہتا ہے نکاح کرنے کو, گناہ میں پڑنے کا اس کو اندیشہ ہے, نکاح نہیں کرے گا. لیکن نکاح کرنے کے لیے جو چیزیں ضروری ہیں وہ اس کے پاس نہیں ہیں. یہ عورت کا خرچ نہیں اٹھا سکتا, ناؤ نفقہ نہیں اٹھا سکتا, مہر نہیں دے سکتا. عورت کے لیے جو چیزیں ضروری ہیں نکاح کے بعد, روٹی کپڑا مکان, روٹی کا مطلب روٹی نہیں مطلب کھانا پینے کا سامان, کپڑا مکان, یہ تین چیزیں دینی ہوتی ہیں. ان تین چیزوں کو نہیں دے سکتا ہے وہ, تو اب یہ ہے کہ بھائی اب وہ نہیں کر, حق ادا نہیں کر سکتا عورت کا, اور ضروری ہے گناہ سے بچنا. تو حضور نے فرمایا روزے رکھے کثرت سے, اس سے جو قوت شہوانیہ ہے وہ ٹوٹتی چلی جائے گی. یہی وجہ ہے جب آدمی کا پیٹ ذرا ہلکا ہوتا ہے تو عبادات میں بہت مزہ آتا ہے, عبادتوں میں لذت ملتی ہے. پیٹ بھرا ہوا ہوتا ہے تو مزہ نہیں آتا. رمضان میں خوب آپ کو اس کا تجربہ ہوگا, افطاری کے بعد افطاری میں خوب کھا لیتے ہیں, تراویح میں دیکھو کتنی سستی آتی ہے, آتی ہے نا. اس لیے وہاں کا روک کرتے ہیں جہاں امام صاحب تیز تیز پڑھتے ہیں, جلدی تراویح ختم کرتے ہیں, اور جہاں آرام سے تراویح ہوتی ہیں وہاں کم جاتے ہیں. آپ اعتدال کے ساتھ میں افطار کریں پھر دیکھیے کتنا مزہ آئے گا. مغرب کے بعد بھی جب آپ نفلوں کے لیے کھڑے ہوں گے تو دل چاہے گا عشاء تک ملا دیں, عشاء تک نفلیں ہی پڑھتے رہیں. پھر تراویح کے اندر بھی خوب مزہ آئے گا, تراویح کے بعد گھر جانے کو دل نہیں چاہے گا, دل چاہے گا اور دو چار رکعتیں ہی پڑھ کر گھر جائیں, دل نہیں چاہے گا. اعتدال کے ساتھ میں کھا رہے ہیں, اور جب اعتدال کے ساتھ کھانا نہیں ہوگا نہیں, دن بھر بھوکے رہیں صاحب کہ اب بھی بھوکے رہیں, تو اس لیے جو بھی آ رہا سب کچھ, تو پھر پریشانی ہوتی ہے, پریشانی ہوتی ہے. یہ ہمارے ایک ڈاکٹر صاحب ہیں, ہمارے فیملی ڈاکٹر, تو وہ ہمیشہ کہتے ہیں کہ آپ ہم آج کل جو کھانا کھا رہے ہیں اس میں سے ایک چوتھائی تو ہماری ضرورت کا ہے, باقی تین حصے جو کھانا کھا رہے ہیں وہ ضرورت سے زائد ہے. اللہ تعالیٰ یہ صفت ہم سب کو بھی عطا فرما دے. تو یہ جو روزے کا ایک بڑا مقصد ہے, ایک یہ بھی ہے کہ اس سے قوت شہوانیہ کا زور کم ہوتا ہے, پھر بندہ عبادات کی طرف آتا ہے, کیونکہ اس شہوتوں کی بنیاد پر جو گناہ ہوتے ہیں روحانیت اس سے تباہ ہو کر ہو جاتی, تباہ ہو جاتی ہے پوری کی پوری. آنکھ جب خطا کرتی ہے تو اس کا فوراً اثر دل پر پڑتا ہے, اور اتنی نحوست والی چیز ہے یہ بدنگاہی کہ اگر کوئی بندہ دن میں بدنگاہی کرتا ہے اور وہ تہجد کا پابند ہے تو آنے والی رات کو تہجد کی توفیق سے محروم ہو جاتا ہے, ایسی نحوست پیدا کرتی ہے. اور یہ ایک ایسا گناہ ہے کہ انسان جب بدنگاہی کر لیتا ہے تو توبہ کر لے تب بھی اس کا اثر زائل نہیں ہوتا, گناہ تو معاف ہو جائے گا لیکن اس کی وجہ سے جو نحوست آئی ہے وہ ایک دم سے ختم نہیں ہوتی, وہ کب ختم ہوگی؟ پھر اگر کبھی موقع آیا بدنگاہی کا اور آپ نے اپنے نفس پہ کنٹرول کر کے اپنے آپ کو بچا لیا, نہیں دیکھا, تو اب یہ جو آپ نے مجاہدہ کیا ہے نا, اس مجاہدے کی برکت سے پہلی دفعہ جو بے برکتی آ گئی تھی, نحوست آ گئی تھی, وہ ختم ہو جائے گی, وہ برا اثر بدنگاہی کا ختم ہو جائے گا. اس لیے ہمیں اس زمانے میں بہت ضرورت ہے کہ اپنی نگاہوں کی خاص طور پہ حفاظت کریں. آپ صلی اللہ علیہ وسلم نے تو 1400 سال پہلے کہا, النظر السهم من سهام ابلیس, کہ نگاہی بدنگاہی بدنظری یہ شیطان کے تیروں میں سے زہریلا تیر ہے. شیطان کے جب سارے کے سارے جال فیل ہو جاتے ہیں, اس کے ہتھکنڈے پھنسانے کے فیل ہو جاتے ہیں, تو آخر میں وہ یہی والا جال لگتا ہے. بہت باتوفیق ہوتے ہیں وہ لوگ اللہ پاک جن کی حفاظت فرماتے ہیں, ورنہ تو اس سے بچنا بہت ہی مشکل ہوتا ہے. قرآن پاک میں فرمایا گا, قل للمؤمنین غضوا من ابصارهم ويحفظوا فروجهم, ایمان والوں سے کہہ دیجئے آپ اپنی نگاہوں کو نیچی رکھیں. نیچی رکھنے کا یہی تو مطلب ہے, غضوا من ابصارهم ويحفظوا فروجهم. وقل للمؤمنات, اور ایمان والی عورتوں سے بھی کہہ دو. عورتیں سمجھتی ہیں کہ یہ حکم مردوں کے لیے, یہ ہمارے لیے نہیں ہے, اس لیے ہم جس کو چاہے دیکھ لیں. अगर याद रखिए, बुरका पहन रखा है, नकाब उन्होंने लगा रखा है और उसमें से वो किसी नामहरम को देखती हैं, तो बदनिगाही है ये भी, उनके लिए भी हराम है। जैसे मर्दों के लिए किसी औरत को नामहरम को देखना हराम है, उनके लिए भी हराम है। हदीस पाक में मौजूद है, आप सल्लल्लाहु अलैहि वसल्लम अपने घर में तशरीफ फरमा है और आपकी दो ज़ौजाए मुतहरा आपके पास में मौजूद हैं, दो बीवी आपकी। हजरत अब्दुल्ला इब्ने उम्मे मक्तूम नाबीना सहाबी तशरीफ लाते हैं, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अरे अरे देखो वो आ रहे, अंदर जाओ अंदर जाओ अंदर जाओ। तो वो कहती हैं, या रसूल अल्लाह वो तो नाबीना है। हुजूर ने फरमाया, अफा अमयावानी अंतुमा, क्या तुम दोनों भी नाबीना हो, तुम दोनों उनको नहीं देख रही क्या? मतलब ये कि जैसे सामने वालों को अपनी निगाह की हिफाजत की जरूरत है, तुम्हें भी अपनी निगाह की हिफाजत की जरूरत है। तो खवातीन ये ना समझे कि हमारे लिए हुक्म नहीं, दोनों के लिए हुक्म है। और करके देखो ना साहब, किस कदर नूरानियत आती है दिल के अंदर, कैसा अल्लाह का ताल्लुक मिलता है। वल्लज़ीन जाहदू फीना लनहदियन्नहुम सुबुलना, कुरान कहता है कि जो लोग हमारे लिए मुजाहिदे करते हैं, हम उनके लिए राहें खोल देते हैं, रास्ते खोल देते हैं। किस चीज के रास्ते? अल्लाह तक पहुंचने के रास्ते आसान हो जाते हैं, दुनिया और आखिरत की सारी राहें आसान हो जाती हैं, मुश्किलें हल हो जाती हैं। ये मुजाहिदा ही तो है ये, शैतान तो पूरा जोर लगाता है, देखो क्या जा रहा है, लेकिन अंदर जो सिफत ईमान है वो इंसान को रोकती है। तो रोजे का एक बड़ा फायदा यह है कि ये वाली जो कुव्वत है, कुव्वत शहवत, ये इंसान से कम होती है। इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम कसरत से नफली रोजे भी रखते थे, अगरचे आपको ये कुव्वत कम करने की जरूरत नहीं थी, आपको अल्लाह का ताल्लुक खास हासिल था। आप जो ये रोजे रखते थे अल्लाह की मोहब्बत में, ताल्लुक खास की बुनियाद पर रखते थे, लेकिन हम लोगों को इसका बड़ा फायदा है। हजरत आदम अलैहि सलातु वस्सलाम के जमाने से हुजूर तक जितने अंबिया आए, तमाम ही अंबिया के यहां रोजा किसी न किसी हैसियत से मशरू रहा है। हजरत नूह अलैहि सलातु वस्सलाम का मामूल था कि बारह महीने मुसलसल रोजा रखते थे। हजरत दाऊद अलैहि सलातु वस्सलाम का मामूल था कि एक दिन रोजा रख दे, एक दिन इफ्तार करते थे, इसको सौम दाऊदी बोलते हैं। हजरत ईसा अलैहि सलातु वस्सलाम का मामूल था कि एक दिन रोजा रखते थे और उसके बाद में दो दिन इफ्तार करते थे, यानी रोजा नहीं रखते थे। फिर जब आप सल्लल्लाहु अलैहि वसल्लम का जमाना आया तो आप सल्लल्लाहु अलैहि वसल्लम का मामूल भी निराला था। मसालिहे वक्तिया के तहत में खास खास अय्याम के रोजे मामूल और मुतायन फरमा रखे थे। इसके अलावा वक्ती मसाली के तहत में बसा औकात आप लगातार रोजे रखते और बसा औकात लगातार आप सल्लल्लाहु अलैहि वसल्लम इफ्तार भी करते थे। क्योंकि पहले आ चुका है कि रोजे के अंदर अल्लाह ताला ने त्रियाक भी रखा है, यानी दवा भी रखी है रोजे में अल्लाह ताला ने। आम तौर पर आपका मामूल महीने में तीन दिन रोजे रखने का, ये महीने में तीन दिन कभी शुरू में रखते, कभी बीच में, कभी आखिर में, अय्यामे 20 के रोजे भी कभी इसमें रखते आप, यानी 13, 14, 15 तारीख अय्यामे 20 रोशन रात वाले दिन, क्योंकि चांद इनमें पूरा रोशन होता है, 13, 14 तारीख। हफ्ते में दो दिन पीर जुमेरात का रोजा आप सल्लल्लाहु अलैहि वसल्लम का मामूल, और उसके बाद में आशूरा का रोजा, अरफात का रोजा आप सल्लल्लाहु अलैहि वसल्लम, और शाबान के महीने में अक्सर रोजे आप सल्लल्लाहु अलैहि वसल्लम रखते थे। फिर रमजान के बाद शव्वाल के 6 रोजे, इन नफली रोजों का मामूल था। कभी कभी ऐसा भी होता कि किसी महीने में रोजे रख रहे तो मुसलसल रोजे रख रहे, कभी ऐसा होता कि आप किसी महीने में रोजा बिल्कुल ही नहीं रख रहे, लोग कहते कि आप शायद रोजा नहीं रखेंगे आप कभी, लेकिन फिर रखने लगते। جب رکھتے تو مسلسل رکھتے, لوگ سمجھتے شاید اب کبھی آپ افطار نہیں کریں گے, یعنی بلا روزے کے نہیں رہیں گے, لیکن پھر بعد میں ایسا ہوتا, اصل میں ایسا ہوتا تھا آپ جب اسفار میں جاتے تھے سفر میں تو آپ کے جو معمولات ہوتے تھے حضر میں رہنے کے, روزے رکھنے کے, وہ جب چھوٹ جاتے تھے تو آپ آ کر پھر ان سب کو پورا کرتے تھے, ان کی تلافی کرتے تھے, یہ ہوتا تھا. لیکن عام طور پر جو مستحبات روزے ہیں, نفلی روزے, جیسے حدیث آئیں گی انشاءاللہ بتاتا چلوں گا میں, تو وہ اس طریقے سے ہے کہ پیر جمعرات کو مہینے میں تین دن, چاہے شروع میں چاہے بیچ میں چاہے آخر میں, عاشورہ کے دن اس میں ایک روزہ پہلے کے بعد کا آپ ملا لیجئے, اور عرفے کے دن کا, اور عید کے بعد کے چھ روزے, شعبان کے مہینے میں اکثر روزے آپ صلی اللہ علیہ وسلم رکھتے تھے, ذلحجہ کے مہینے میں بھی شروع کے جو دن تھے اس میں بھی روزوں کی بہت سی حدیثیں آئی ہیں. تو یہ روزے رکھے جائیں, اور کوئی اگر آدمی معمول بنائے ایک دن روزے کا, ایک دن افطار کا, تو اور بڑی فضیلت ہے. ورنہ کوشش یہ ہونی چاہیے, اللہ مجھے بھی توفیق دے, آپ کو بھی توفیق دے, کہ ہفتے میں دو روزے آدمی رکھ لے, صحت کے لیے بھی بے حد مفید ہے, صحت کے لیے بھی بے حد مفید ہے. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق نصیب فرمائے. الحمد لله حمدا كثيرا طيبا مباركا فيه, ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار, اللهم أعنا على ذكري وشكري وحسن عبادتك, اللهم إنا نسألك الجنة ونعوذ بك من النار, ألهمنا مراشد أمورنا وأعذنا من شرور أنفسنا ومن سيئات. اللہ اپنا تعلق خاص نصیب فرما دیجئے, اللہ اپنے نیک اور مخلص بندوں میں شامل فرما لیجئے, اللہ ہر قسم کی برائیوں سے ہم سب کی, ہمارے بچوں کی, پوری امت کی حفاظت فرمائی, موت تک عافیت کے ساتھ تقوی والی زندگی نصیب فرمائی, خاتمہ بالخیر نصیب فرمائی. صلی اللہ علی النبی الکریم محمد وعلی آلہ